الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألا بذكر الله تطمئن القلوب. وقال رسول الله صلى الله تعالى عليه وسلم: لا يقعد قوم يذكرون الله تعالى إلا حفتهم الملائكة وغشيتهم الرحمة ونزلت عليهم السكينة وذكرهم الله فيمن عنده. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم: صدق الله وصدق رسوله النبي الكريم. میرے شیخ، میرے پیر و مرشد شیخ العرب والعجم عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب نظر اللہ مرقدہ کا شعر ہے کہ نقش قدم نبی کے ہیں صلی اللہ تعالی علیہ وسلم، نقش قدم نبی کے ہیں جنت کے راستے، نقش قدم نبی کے ہیں جنت کے راستے، اور اللہ جل جلالہ اللہ سے ملاتے ہیں سنت کے راستے. مشہور شعر ہے، سادہ سا شعر ہے، آسان اردو ہے. نقش قدم نبی کے ہیں جنت کے راستے، اللہ سے ملاتے ہیں سنت کے راستے. ایک بزرگ کا شعر اکثر میرے شیخ سنایا کرتے تھے کہ گر ہوا پہ اڑتا ہو وہ رات دن، گر ہوا پہ اڑتا ہو وہ رات دن، ترک سنت جو کرے شیطان گن. ایک بزرگ کا واقعہ ہے کہ میرے مرشد نے سنایا کہ ان کے علاقے میں ایک بات مشہور ہی، کوئی شخص آیا ہے، ایک بزرگ تشریف لائے ہیں، اللہ والے ہیں، تو ان بزرگ کو بھی خبر ہوئی، علم ہوا، اے میاں ادھر ادھر مت دیکھنا، توجہ ادھر رکھنا، سمجھ گئے؟ ڈرائیور کے پاس جو بیٹھتے ہیں نا ان کو بہت چوکنا بیٹھنا چاہیے. تو ان بزرگ کو معلوم ہوا تو وہ بھی ان کی ملاقات کے لیے جانا چاہتے تھے، کچھ شرعی عذر تھا. لہذا اس شرعی عذر کی وجہ سے ملاقات کو جانے میں کچھ تاخیر ہوئی. پتہ چلا جب وہ وہاں ان سے ملاقات کو پہنچے تو وہ بزرگ آگے کہیں اور تشریف لے جا چکے تھے. تو فرمایا کہ اچھا بھائی، اب وہ بزرگ تو تشریف لے گئے ہیں، جہاں انہوں نے نماز پڑھی ہے، بس جہاں سجدہ کیا ہے، میں اس جگہ کی بھی زیارت کر لوں تو یہ میرے لیے بڑی بات ہوگی. اس زمانے میں چونکہ یہ قالین، یہ سجادے، یہ نہیں ہوتے تھے، کنکر پتھر مٹی پہ سجدہ ہوتا تھا. یعنی مٹی سے میں بنے ہوئے انسان کو ہر وقت مٹی کی یاد رہتی تھی. دیکھیے، موبائل سے ریکارڈ کرنے کی تو اجازت ہے، کوئی شخص بیان ریکارڈ کرنا چاہتا ہے تو اس کی اجازت ہے، لیکن تصویر کھینچنے کی اجازت اس لیے نہیں ہے کہ مجھے آپ حضرات نے میک اپ کرنے کا موقع نہیں دیا. ذرا پہلے میں میک اپ کر کے آتا، کسی بیوٹی پارلر میں جاتا، وہاں میک اپ کرا کے آتا، پھر آپ ذرا تصویر کیا مووی بناتے. لیکن بہرحال اس شخص کے ساتھ بھی جائز نہیں، تصویر کا کھینچنا کھچانا حرام اور گناہ کبیرہ ہے. یہ دینی مجلس ہے. अगर हमारी इस दीनी मजलिस में भी यही सब कुछ है तो मेरे प्यारे दोस्तों, ना मेरे बयान करने का कोई फायदा है, ना हमारे बयान करने का कोई फायदा है। अगर हमने गुनाही से इसको आलूदा करना है तो उससे बेहतर है कि हम जाकर सो जाएं। इसलिए न छुपकर न सामने इस कोशिश को न किया जाए। कितनी अजीब बात है कि पहले हाजी जाता था हज उमरे के लिए, वो अपने दिल की बेताबियों से काबे शरीफ की तस्वीर और उसके अक्स को अपने दिल में बनाता था और उसमें महफूज करता था। लगा जब हाजी के सामने काबे शरीफ का जिक्र आता था या जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रोजा अकदस का जिक्र आता था तो उसका जिक्र ये नहीं होता था कि जबान या कान, बल्कि उस जिक्र की जो जवाब देता था वो उसकी आंखें होती थी कि हाजी की आंख से चंद कतरे वो अल्लाह ताला की मोहब्बत, वो अपने प्यारे आका जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में, वो उस बारगाह अकीदत में गोया के अपने अश्कों के फूल पेश करता था। लेकिन जब से ये मोबाइल आया, एक जरूरत की चीज थी, अच्छा इस्तेमाल था, जरूरत में इस्तेमाल करते अच्छा था, लेकिन इसमें जो ये नहूसियत और मनहूसियत शामिल हुई कैमरे की सूरत में, अच्छा वाला हाजी बस इसी फिक्र में होता है कि यूं बस ऐसे चल रहा होता है, कल्ब की कोई कैफियत नहीं, इस बात की फिक्र नहीं कि वहां के अनवारात जो कि यकीनन अक्स में, तस्वीर में, मोबाइल में, चाहे डिजिटल हो चाहे डिजिटल का बाप हो, वो कैफियत नहीं आ सकती। ये तो दिल होता है मेरे प्यारे दोस्तों, जो कि उसकी कैफियत को अपने कल्ब में, अपने दिल में वो महफूज करता है। नतीजा ये हुआ कि अब हाजी का, मुअतमिर का यानी उमरे करने वाले का उमरा, हाजी का हज, वो एक पिकनिक है, पिकनिक है। वो इसी फिक्र में कि गोया के तमाम मनाजिर को मैं अपने कैमरे में कलम बंद करूं, कमरे के अंदर महफूज करूं, अक्कासी करूं और बताऊं मैं यहां गया वहां गया, ये सब। तो नतीजा वो कल्ब के अंदर वो कैफियत नहीं, वो बात नहीं। इसलिए दिल को हाजिर रखें। अल्लाह ताला की रहमत से मैं भी फरियाद करता हूं, आप हजरात भी, कि हमारे कल्ब को अल्लाह ताला इस बैठने को रहमत की बारिश का जरिया बनाए और हमारे दिल में अल्लाह ताला की मोहब्बत का कोई कतरा हमारे दिल के सीप में उतरकर मोती बन जाए। तो मेरे प्यारे दोस्तों, फिर 5 घंटे की क्या तकरीर, 10 घंटे क्या तकरीर, एक बात भी शायद के तेरे दिल में उतर जाए मेरी बात। बुलाते तो हैं हम सबको मगर ए रब्बे जहां, बुलाते तो हैं हम सबको मगर ए रब्बे जहां, हम पर बन जाए कुछ ऐसी के बिन आए ना बने, ऐसे कोई बात हो जाए। तो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, तो उन बुजुर्ग ने पहले जमाने में अर्ज किया कि मिट्टी और कंकरियां हुआ करती थी, तो उन बुजुर्ग ने फरमाया कि चलो भाई सजदे की जगह दिखा दो। जब उनको सजदे की जगह दिखाई गई, हाथ के और पांव के निशानात, तो हाथ और पांव के निशानात देखकर फरमाया कि ये शख्स अल्लाह वाला नहीं था, और जिक्र गए। किसी ने पूछा कि हजरत आपने सिर्फ सजदे के निशान को देखकर कैसे फरमाया कि शख्स अल्लाह वाला नहीं था। फरमाया कि जिसका सजदा खिलाफ सुन्नत हो वो अल्लाह वाला नहीं हो सकता, सजदा भी खिलाफ सुन्नत। नूरुल इज़ा एक किताब है چونکہ فقیر نے وہی پڑھی ہے, اب تو فقہ المیسر وغیرہ دوسری کتب آ گئی ہیں. تو نور الاضاء ایک فقہ کی کتاب ہے, تیسری صدی سے چلی آ رہی ہے, بہت پرانی کتاب ہے. فقہ حنفی کی ایک بہت معروف اور بہت مقبول, اس کی مقبولیت کیا کہ اب تک درس میں شامل, مصنف کا اخلاص, اس کے اندر انہوں نے 51 سنتیں لکھی ہیں نماز کی. جب 51 سنت نماز کا ذکر آئے تو ہم گھریوان میں جھانکے, 51 سنتیں نماز کی, پتہ نہیں ہمیں معلوم بھی ہے کہ نہیں, کیسی عجیب بات ہو. یعنی ہم نماز پڑھ رہے ہیں, اللہ تعالیٰ کا شکر ہے, احسان ہے کہ اپنے کرم سے اپنے گھر میں بلاتے ہیں, کتنا احسان کتنا کرم. اب اس نماز میں اگر حسن پیدا ہو جائے, ٹھیک ہے, دلہن تو ہو, اگر بیوٹی پارلر بھی ہو جائے, لیکن میک اپ ہو, جو لوگ کچھ انگریزی سے مناسبت رکھتے ہیں میک اپ, یعنی میک اپ کے اصل میں اس کی اصطلاحی معنی یہ ہے, میک اپ معنی یعنی اللہ نے جو اس کو حسن دیا, جمال دیا, اس میں کچھ نوک پلک درست کر کے اس کو اور اونچا کر دینا, بڑھا دینا, اس کا نام ہے میک اپ. اور یہ کوئی بری بات نہیں ہے, اس لیے استغفار کیوں کرتا ہے, اور یہ کوئی بری بات نہیں ہے اگر اپنے شوہر کی خاطر سے ہو, کوئی بری بات نہیں, لیکن میک اپ ہو. آگے آ جائیے گا, اور بھی یہاں حضرات جو میں چونکہ واقف نہیں ہوں, مقامی اگر کوئی علماء حضرات تشریف فرما تو ان کو آگے بلا لیجئے, بندہ ناواقف ہے تو ادھر آگے آ جائے, ادھر آ جائے. ماں سلیمان صاحب کہاں رہ گئے؟ ٹھیک ہے. تو میک اپ یہ تھا کہ حسن اور جمال ہے, خوبصورتی ہے, یہ جیسی بھی ہے اس میں تھوڑا سا نوک پلک کچھ لپسٹک وغیرہ لگا کر گویا کہ اس کے حسن کو تھوڑا اور بڑھا دینا. آئیے ماں آگے تشریف لائیے, آگے تشریف لائیے, آئیے آپ آزاد کی تشریف آ گئی ہے, میرے لیے حوصلہ افزائی ہوگی. تو جناب ہم آپ کی جدائی پر تو صبر نہیں کریں گے کہ آپ اتنی دور جا کے بیٹھ جائیں, مرا یہاں تشریف جائیے, آجائیے آگے آ جائیں, ماشاء اللہ آگے آ جائیے گا, آگے فرسٹ لائن میں آ جائیں. کسی انتظام کی وجہ سے وہاں بیٹھے؟ اچھا پھر ٹھیک ہے, ہاں ادھر آ جائے نا, ادھر سامنے ہی جگہ ہے تو اچھا ہے, پھر آنکھوں سے فیض ملتا رہے گا نا. اس لالچ میں آپ حضرات سے یہ درخواست پیش کی کہ آپ آگے تشریف لائیں, کیونکہ بات یہ ہے کہ جیسا مہمان ہوتا نا پھر اللہ تعالیٰ غذائیں بھی ویسی بھیجتے ہیں. دادا یہ روحانی دسترخوان پر جو مضامین کی آمد ہوگی وہ آپ حضرات کی برکت سے ہوگی, اس لالچ میں میں آپ حضرات سے یہ گزارش کیا کرتا ہوں کہ آگے تشریف فرما ہو جائے. تو میک اپ کے معنی یہ ہے کہ جو طبعی حسن و جمال ہے اس میں تھوڑا سا اور اضافہ کر دینا, اور یہ کوئی بری بات نہیں ہے. لیکن ہمارے یہاں ذوق عجیب ہے کہ میک اپ کے بجائے میک ڈاؤن کر دیتے ہیں, یعنی اچھی بھلی شکل کا بھی ستیہ ناس مار دیتے ہیں, اس کا نام رکھا میک اپ, اور اچھی بھلی شکل کا ستیہ ناس مار دیتے ہیں. تو میرے پیارے دوستو نماز کتنی عجیب عبادت, کتنی اہم عبادت, اگر اس نماز میں اس نماز کا حسن بڑھانے کے لیے سنت پر عمل کریں تو وہ نماز ہماری مقبولیت بھی بڑھائے گی اور اس نماز کا لطف اور حسن بھی بڑھ جائے گا. اور پھر مولانا جلال الدین رومی رحمۃ اللہ کا یہ شعر ہم بھی پڑھ سکیں گے کہ لے کے ذوق سجدہ پیش خدا, لے کے ذوق سجدہ پیش خدا, یعنی اللہ تعالیٰ کے حضور میں سجدہ کرنے کی لذت اور مزہ ایسا ہے کہ خوشتر آیت از دوست ملکت ترا, کہ ماں رومی رحمۃ اللہ علیہ سارے عالم کو خطاب کر رہے ہیں, بادشاہوں کو خطاب فرما رہے ہیں, للکار رہے ہیں کہ جتنا تم کو 200 ملکوں کی سلطنت یعنی اگر سارے عالم کی سلطنت تم کو مل جائے اس سے جو نشہ جو مزہ جو لذت تمہیں ملے گی اس سے زیادہ مزہ اس سے بڑھ کر مزہ ہمیں ایک سجدے میں ملتا ہے. لے کے ذوق سجدے پیش خدا خوشتر آیت از دو صد ملکت تورا. واہ. لیکن وہ سجدہ کب ہوگا؟ یقیناً جب سنت کے مطابق ہوگا. اب اس سجدے کو سنت کے مطابق کیا ہے؟ نماز کی جیسا رض کے 51 سنتیں ہیں. اللہ تعالیٰ میرے شیخ رحمت اللہ علیہ کو جزائے خیر دے. جب ہم حضرت کے یہاں حاضری ہوئی, ہمارے حضرت پیر کے نام سے معروف اور مشہور ہے, دنیا جانتی ہے, حضرت عالم بھی تھے. لگا حضرت والا کیا جب ہماری حاضریاں شروع ہوئیں اللہ تعالی کی توفیق سے تو بس سبق نماز سنت کے مطابق کرو بھائی, اذان سناؤ, اقامت پڑھو, دسترخوان کی سنت, مسجد میں آنے جانے کی سنت, لباس پہننے اتارنے کی سنت, بیت الخلاء آنے جانے کی سنت, گھر میں داخل ہونے کی سنت, یعنی ایک ایک چیز. اور حضرت خود فرماتے تھے, حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ وہ صحابی ہیں جلیل القدر صحابہ میں آپ کا شمار ہے, علماء صحابہ فقہا صحابہ میں آپ کا شمار ہے, سابقون اولون میں آپ کا شمار ہے, اول صف اول کے صحابہ میں. اپنی ایک خصوصیت کو بیان فرمایا, فرماتے ہیں کہ میں نے برائے راست 70 سورتیں جناب رسول اللہ صلی اللہ علیہ وسلم سے یاد کی. برائے راست 70 سورتیں. واہ کیا عجیب, دیکھیے ایک شرف دیکھیے, تھوڑا اپنی خصوصیت اور شرف کہ میں نے برائے راست 70 سورتیں برائے راست آپ سے یاد کی. اور یہ جو ہم نماز میں تحیات پڑھتے ہیں, التحیات للہ والصلوات والطیبات, السلام علیک ایها النبی ورحمۃ اللہ وبرکاتہ, السلام علینا وعلی عباد اللہ الصالحین, اشہد ان لا الہ الا اللہ واشہد ان محمدا عبدہ ورسولہ. یہ التحیات بھی بولتے ہیں, اس کو تشہد بھی بولتے ہیں. یہ التحیات اور تشہد وہ ہے جو کہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کا سکھایا ہوا امت کو, ہم وہی پڑھتے ہیں نماز میں. سبحان اللہ. لگا اس صحابی کا نیکیاں اور جو حسنات آپ کو پہنچ رہی ہوں گی اللہ اکبر سارے عالم سے, یہ بھی ایک ذوق ہے. سبحان اللہ. پتہ چلا کہ دین کے کام میں, دین کے کام میں ایسا ذوق ہونا چاہیے کہ گویا کہ میرے لیے صدقہ جاریہ بن جائے, چاہے علم کی صورت میں, چاہے مال خرچ کرنے کی صورت میں, یا کوئی اور نیک کام کرنے کی صورت میں. اور اگر مان لو کچھ بھی نہ کر سکے تو دعا کی صورت میں, خالی کوئی نہیں جا سکتا. تو اللہ تعالیٰ کا شکر ادا کرتا ہوں کہ براہ راست حضرت والا سے کئی چیزیں سیکھنے کا موقع ملا. تو اس میں حضرت والا کا اہتمام کہ نماز سکھانا اور دوسری دعائیں سکھانا, کتنی ایسی دعائیں ہیں جو حضرت سے براہ راست سیکھی اور یاد کی, الحمدللہ. تو وہ بزرگ نے فرمایا کہ جس کا سجدہ سنت کے مطابق نہیں وہ اللہ والا نہیں ہو سکتا. لہذا سجدے کی کیا صفات ہے, خصوصیات کیسا, ظاہر کیسا ہو کہ سجدے میں جو انگلیاں ہیں وہ بالکل ملی ہونی چاہیے, رکوع میں کھلی سجدے میں ملی, بقیہ پوری نماز میں اپنی عام حالت پر. میں اپنے کراچی میں ہوتا ہوں تو وہاں میں جس علاقے میں رہتا ہوں نا وہاں کچھ پٹھان حضرات رہتے ہیں. لہٰذا کسی صاحب کو نیند آتی ہے تو میں اس سے پوچھتا ہوں کہ تھوڑا سا نسوار کھلا دوں آپ کو. اب میں قاری صاحب سے کیسے پوچھوں میں, کیونکہ پتہ نہیں یہاں ذوق ہے کہ نہیں ہے, مجھے معلوم بھی نہیں ہے. ہوگا یقیناً نہیں ہے. اچھا, تو سجدے میں انگلیاں بالکل ملی ہوں اس طریقے سے, رکوع میں جب ہے تو رکوع میں بالکل انگلیاں کھلی ہوں, اور بقیہ پوری نماز میں عام حالت. زیادہ سجدے میں انگلیاں ملی بھی ہوں اور انگلی کا رخ قبلہ رو بھی ہو, قبلے کی طرف ایسے اس طریقے سے بالکل قبلے میں سیدھی, یعنی ٹیڑھی نہ ہو بلکہ سیدھی ہو. اور سجدے میں ہماری یہ غلطی اور بھی ہے, وہ یہ کہ ناک اکثر حضرات اٹھا کے رکھتے ہیں, یہ غلطی ہے. لہذا سجدے میں ناک بھی ہو, اسی کا تو مزہ ہے. اور اس کے بعد جب اکیلے جیسے نماز پڑھ رہے, برابر میں کوئی ساتھی نہیں ہے, تو اپنی انگلی اپنی کونی کو ذرا کشادہ کر لے ایسے ہی کہ ہاتھ کی انگلیاں اس کے قبلے کی طرف رہے, اور اگر کوئی نمازی ہے تو اپنا ہاتھ سمیٹ لے تاکہ تکلیف نہ ہو کسی کو. اور پاؤں کی انگلیوں کا رخ بھی موڑ کر, پاؤں کی انگلیوں کا رخ بھی موڑ کر اس کو بھی قبلہ رو کر لے, یعنی اس طرح پاؤں کی انگلیاں جو پاؤں ہے اس کو بھی ایسے موڑے کہ اس کا رخ بھی قبلے کی طرف ہو جائے سجدے کے اندر. اور سبحان ربی الاعلی 3, 5 یا 7 مرتبہ یہ سنت ہے, اور اس سے زیادہ بھی پڑھ سکتا ہے. میرے پیارے دوستو, اور دل میں کسی اللہ والے کی صحبت سے اللہ تعالی کی محبت اور تعلق کی آگ جلوا لے, پھر سجدے کا مزہ کیسا ہوگا. سر رکھ کر تیری چوکھٹ پہ, سر رکھ کر تیری چوکھٹ پہ, پھر سر کو اٹھانا بھول گئے. سر رکھ کر تیری چوکھٹ پہ, پھر سر کو اٹھانا بھول گئے, اور ہونٹوں سے لگا کر پیمانہ, پیمانہ کہتے ہیں جس میں شراب ہوتی ہے, لیکن یا مراد اللہ تعالی کی محبت کی شراب ہے. ہونٹوں سے لگا کر پیمانہ, پھر ہوش میں آنا بھول گئے. یہ شعر میرے شیخ نے سنایا تھا بہت پہلے. سر رکھ کر تیری چوکھٹ پہ, پھر سر کو اٹھانا بھول گئے, اور ہونٹوں سے لگا کر پیمانہ, پھر ہوش میں آنا بھول گئے. واہ کیا لذت ہے, کیا مزہ ہے میرے پیارے دوستو. کسی شاعر نے یہ شعر کہا ہوگا, کس درد سے کہا ہوگا, کسی اللہ والے نے یہ شعر فرمایا ہوگا, تو آخر کچھ درد اس کے قلب میں بھی ہوگا. جس لذت سے میرے شیخ نے یہ بات فرمائی, اللہ تعالیٰ وہ چیز ہمارے قلوب کو عطا فرماتے ہیں. لہذا وہ کیفیت ہو اور سجدے کی یہ کمیت ہو, پھر محرمی کا یہ شعر بھی ہم پڑھ سکتے ہیں. لے کے ذوق سجدے پیشے خدا, خوش تر آیت از دو صد ملکت تو راہ. کہ اللہ تعالیٰ کے حضور میں سجدہ کرنے کی لذت اور مزہ ایسا ہے کہ جیسے 200 ملکوں کی سلطنت سے جو نشہ ملے, اس سے بڑھ کر نشہ ایک سجدے میں ہمیں ملے گا. اس لیے اللہ تعالیٰ نے فرمایا, جو آیت میں نے پڑھی, فرمایا اللہ. میرے شیخ فرماتے تھے کہ دیکھو اللہ کا ترجمہ, اللہ حرف تنبیہ ہے علمی, اس میں اس کو کہتے ہیں حرف تنبیہ. جس طرح سے انگریزی میں کہتے ہیں اٹینشن یا وارننگ, فارسی میں کہتے ہیں ہی, اردو میں کہتے ہیں خبردار. جب کسی خاص توجہ دلانی ہوتی نا, تو اس طرح لکھا جاتا ہے. تو عربی کے اندر حرف تنبیہ میں 3 حروف ہیں جو استعمال ہوتے ہیں, الا, اما اور ہا. حضرت نے ہنس کر فرمایا یا ما ہا نہ سمجھنا. تو یہ جب کوئی بات گویا کہ خاص بات بتانی, تو اس سے پہلے الا. کیا مطلب؟ میرے شیخ اس کا ترجمہ یوں فرماتے تھے کہ اپنے کان سے غفلت کی روئی کو نکال کر غور سے سنو. یہ حضرت نے اس کا ترجمہ فرمایا اللہ کا. وہ کیا؟ اللہ بذکر اللہ تطمئن القلوب, کہ اللہ تعالی ہی کی یاد سے دلوں کو چین اور اطمینان ملے گا. میرے مرشد فرماتے تھے کہ علامہ قاضی ثناء اللہ پانی پتی رحمت اللہ نے یہ بات فرمائی کہ بذکر اللہ یا معنی میں فی ذکر اللہ کے ہیں, کیونکہ بات تو گویا معیت کے لیے آ جائے گا کہ گویا کہ ذکر کے ساتھ دلوں کو چین اور اطمینان ملے گا. لیکن فرماتے کہ نہیں, یا با معنی میں با کے نہیں بلکہ بانے میں فی کے ہیں. کیا مطلب؟ کہ اللہ تعالی کی یاد میں ڈوبنے سے دلوں کو چین اور اطمینان ملے گا. وجہ کیا ہے؟ یہ گویا کہ اس بات کا جواب ہو گیا کہ ہم لوگ اکثر یہ شکایت کرتے ہیں کہ صاحب ہم ذکر بھی کرتے ہیں, تلاوت بھی کرتے ہیں, مسجد مدارس میں مال بھی خرچ کرتے ہیں, حج عمرہ بھی کرتے ہیں, تبلیغ میں بھی جاتے ہیں, اجتماع پر بھی جاتے ہیں, لیکن پھر بھی دل کو چین اور اطمینان نہیں ملتا, سکون نہیں ملتا. وجہ کیا ہوئی؟ تو پتہ یہ چلا فی ذکر اللہ کہ سر سے لے کر پاؤں تک, صبح سے لے کر شام تک ہماری زندگی کی ہر سانس وہ اللہ تعالی کی یاد میں گزرے, تب تب دل کو چین اور اطمینان ملے گا. مثلاً ایک آدمی نماز بھی پڑھتا ہے, ذکر تلاوت بھی کرتا ہے, یہاں تک کہ تہجد گزار بھی ہے, لیکن ٹی وی دیکھنے کا شوقین ہے. خصوصاً پاکستان اور انڈیا کا کرکٹ میچ ہو, یہ تو گویا کہ جنت اور دوزخ کا فیصلہ ہے, کیونکہ اگر پاکستان جیت گیا تو ساری قوم بغیر حساب کتاب جنت میں, اور اگر خدا نہ خواستہ ہار گیا تو سیدھی جہنم میں. لہذا اسی لیے اس عبادت میں اتنا اجر اور ثواب ہے پاکستان انڈیا کا کرکٹ میچ دیکھنے میں کہ اس دن ہم مسجد بھی نہیں جاتے, ہم میں یہاں کا معلوم نہیں لیکن ہمارے کراچی میں فرق پتا چلتا ہے کہ تجارت بازار اور آفیسز میں بھی حاضری کم ہو جاتی ہے. اور وہ وقت تو یاد ہوگا کہ ایک دفعہ میچ تھا, کوئی پتہ نہیں کوئی تھا, پورا کراچی سے لے کر پشاور تک پورا ملک بند تھا, اور قوم نے بڑی منتیں مانی تھی روزوں کی, پتہ نہیں کیا کیا نمازوں کی, یا اللہ جیت جائے. لیکن ہائے, وغیرہ ذالک, کیونکہ ہمارے کراچی میں ایک مٹھائی والے نے 5 لاکھ روپے کی مٹھائی بنائی تھی, ہر چوکے چھکے پر فائرنگ ہو رہی ہے, مخالف کی کرکٹ وکٹ گننے پر فائرنگ ہو رہی تھی, لیکن ہائے افسوس, افسوس ان غنچوں پر جو بن کھلے مرجھا گئے. اب اس وقت کے لیے یہی شعر موسم مصرا موضوع سمجھ میں آیا. تو اتنی عظیم عبادت ہے وہ پاکستان انڈیا کا کرکٹ میچ دیکھنا کہ مسجد میں بھی نہیں آتے ہم. ہاں تسبیح لے کر حاجی صاحب بھی اور حجین صاحب ابھی, یا اللہ جتا دے, اللہ 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 خیر, یا اللہ یا اللہ, اور تسبیح چل رہی ہے اس اللہ تعالی کی نافرمانی پر, اور شوق چھوٹتا نہیں ہے. پھر زیادہ کہیں تو کہتے ہیں جی ہم نے صرف, ہم نے ٹی وی صرف خبر نامہ دیکھتے ہیں. خبریں تو سننے کی چیز ہے, دیکھنے کی کیا چیز ہے؟ کہ دیکھنے کا ذوق بھی ہے. بعضوں نے اس پر ایک مصرع یوں پڑھ دیا کہ تو چیز بڑی ہے مست مست, اس لیے دیکھنے کی بھی چیز ہے. ایک ملک میں میرا سفر ہوا تو بیان کے بعد ہمارے شیخ کا ایک عجیب مضمون ہے, حضرت والا اللہ تعالی کی محبت کو لیلا کی محبت سے سمجھاتے تھے. قیس جو کہ مجنو کا نام تھا, مجنو اور قیس کے اس سے جیسے حضرت نے فرمایا, معرومی رحمت اللہ علیہ فرماتے کہ ایک دفعہ مجنو دریا کے کنارے بالو مٹی پر لیلا لیلا لکھتا, لیلا لکھتا, موج آتی مٹاتی پھر لکھتا, مٹاتی پھر لکھتا, یہی وہ کام کر رہا تھا. ایک شخص گزرا, اس نے پوچھا کیا کر رہے ہو؟ تو کہتا ہے کیا معرومی فرماتے ہیں, معرومی کی زبانی, کہ نام مشق لیلا می کنم, کہ میں لیلا کے نام کی مشق کر رہا ہوں. نام مشق لیلا می کنم خاطر خدرا تسلی می دہم, اس طرح سے میں اپنے دل کو تسلی دے رہا ہوں. معرومی یہاں پر یہ بات فرماتے ہیں کہ جب مجنو لیلہ کا عاشق لیلہ کے نام سے اپنے ایک دل کو تسلی دے رہا ہے, اگر میرے شیخ فرماتے تھے اگر مجنو لیلہ کا بڑھاپا دیکھ لیتا کہ پونے 12 نمبر کا چشمہ لگا ہے, کالے بال سفید ہو گئے ہیں, چہرے پر جھریاں پڑ گئی ہیں, وہ دانتوں کو نکال کر اس پر ٹوتھ برش کر رہی ہے اور گردن بھی میں اس کے راشا آ گیا, ہاتھوں میں جھریا اور کمر بھی جھک گئی, اور وہ لیلا یہ شعر پڑھتی بھی جا رہی ہے, کمر جھکے مثلے کمانی ہوئی, کوئی نانا ہوا کوئی نانی ہوئی, یہ میرے مرشد کا شعر ہے, کمر جھکے مثلے کمانی ہوئی, کوئی نانا ہوا کوئی نانی ہوئی, اور ان کے بالوں پہ غالب سفیدی ہوئی, کوئی دادا ہوا کوئی دادی ہوئی. اگر وہ لیلا کا یہ شعر پڑھتے ہوئے جاتے دیکھ لیتا تو مجنو عشق لیلا سے توبہ کر لیتا. حضرت نے یہاں ایک عجیب بات فرمائی, محرومی نے جیسے فرمایا کہ لیلہ کے نام سے لیلہ کا عاشق تسلی پا رہا ہے, تمہارا سمجھانے کے لیے فرمایا اے مولا کے عاشقو مولا کے نام سے اپنے دل کو تسلی دو, مولا کے نام سے دلوں کو چین اور اطمینان ملے گا. اس پر حضرت نے فرمایا تھا, فرمایا کہ قیس مسلمان تھا, لیلہ بھی مسلمان تھی. فرماتے ہیں کہ میں اللہ تعالیٰ کی رحمت سے یہ امید کرتا ہوں کہ اللہ تعالیٰ لیلہ مجنو قیس اور لیلہ کو دونوں کو بخش دیں گے. یہ حضرت نے ایک عجیب بات فرمائی کہ میں یہ امید کرتا ہوں کہ اللہ تعالیٰ ان کو بخش دیں گے. فرمائے کیوں؟ وجہ یہ کہ اللہ والے محرومی جیسے آدمی نے اور علماء ربانیین نے لیلہ مجنو کے قصے سے مولا کی محبت سکھائی ہے. فرمایا اس بات پر میں امید کرتا ہوں کہ اللہ تعالیٰ اپنی رحمت سے ان کو بخش دیں گے. ایک نیک گمان ہے, اور نیک گمان کرنے میں شریعت نے منع نہیں کیا, بلکہ نیک گمان کرنا کو تو حکم ہے. سبحان اللہ. تو میرے پیارے دوستوں, اللہ تعالیٰ کا نام یہ ہمارے دل کی تسلی کا ذریعہ ہے, لیکن کب؟ جب سر سے لے کر پاؤں تک اس میں ڈوب جائیں. تو میں سنا رہا تھا کہ میں نے بیان کیا تو یہی حضرت کے مضامین لیلہ کی محبت سے, اس دنیا کے عشق سے اللہ کی محبت پر مضمون پیش کر رہا تھا. تو بیان کے بعد ایک صاحب مجھ سے آ کر ملے, کہنے لگے کہ مولانا صاحب ایک بات تو بتائیے. میں نے کہا پوچھئے جناب. کہنے لگے یہ ساری باتیں آپ کو کیسے پتا چلی؟ یہ ساری رومانٹک دنیا کی باتیں. میں نے کہا بھائی دیکھو بات یہ ہے کہ اللہ تعالیٰ, میں نے کہا اس کی مثال یوں سمجھے کہ ایک آدمی, اس کے مان لیجئے کہ ٹانگ میں ران کی جگہ پر ایک پھوڑا نکل آیا. اب وہ ڈاکٹر کے پاس گیا, ڈاکٹر صاحب سے کہا کہ ڈاکٹر صاحب مجھے پھوڑا ہو گیا. ڈاکٹر صاحب نے پوچھا اچھا اس میں ایسی جلن ہوتی ہے, ایسے کھینچتا ہے, ایسے لال اور سرخ ہے؟ ہاں. اچھا آپ کو بھی پھوڑا ہوا تھا؟ ڈاکٹر کہے گا نہیں, ہمیں پھوڑا تو نہیں ہوا تھا لیکن ہمیں پڑھایا گیا تھا. دادا میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ اللہ تعالیٰ جس کو اپنے دین کے کام کے لیے منتخب فرماتا ہے تو اس زمانے کی جو باتیں ہیں وہ اس پر کھول دیتے ہیں. تو پھر میں نے ان صاحب سے کہا, میں نے کہا بات یہ ہے کہ یہ سب آپ ہی مجھے آ کر بتاتے ہیں, بس میں اسی کو منتبک کر کے آپ کو سنا دیتا ہوں. پھر کہنے لگے, یعنی وہ کہنا یہ چاہ رہے تھے کہ مولانا صاحب جو آپ نے اتنی گرل فرینڈ کی باتیں کی ہیں, آپ کی بھی کوئی گرل فرینڈ ہے؟ تو میں نے کہا جی میری بھی گرل فرینڈ ہے الحمدللہ. کہنے لگے اچھا وہ کیسے؟ میں نے کہا میری جو گھر والی ہے, میری جو بیوی ہے, اس سے محبت کا حکم ہے, اس کی خطائیں معاف کرے, بیمار ہو جائے اس کی دوا لائے, اور نرمی کا معاملہ رکھے اس کے ساتھ, اس کی غلطی کو معاف کرنا. یعنی ایسا کہ جو اپنی بیٹی کے لیے چاہتا ہے کہ جب داماد نے کچھ ستایا بیٹی کو, بیٹی روتی بھی آئی کہ ابا تو نے مجھے کہاں باندھ دیا کس جلاد اور ظالم سے, تب یہ آنسو بہاتا ہوا امام صاحب کے پاس آئے, مولانا صاحب کوئی تعویذ دے دو میرے داماد کے لیے کہ اللہ اس کا دل نرم کر دے. تو میرے شیخ رحمت اللہ علیہ فرماتے تھے جب داماد نے بیٹی کو ستایا تو داماد کے دل کو نرم کرنے کے لیے تم تعویذ لینے جا رہے ہو. کبھی اپنے لیے بھی لیا؟ کبھی سوچا کہ میں بھی کتنا ظالم ہوں؟ کس طریقے سے اللہ تعالی کی بندی کسی باپ کی بیٹی کے ساتھ کیا معاملہ کرتا ہوں؟ فرمایا ذرا کبھی اس کو بھی سوچا کرو. دل میں نرمی یہ اللہ تعالی کو پسند ہے. نرم کہ مخلوق پر رحمت ہو. جب مخلوق پر رحمت ہو تو بیوی بھی تو ایک مخلوق ہے, بلکہ اس کا تو زیادہ حق بنتا ہے. تو کیا فرمایا کہ سر سے لے کر پاؤں تک فی ذکر اللہ, اللہ تعالی کی یاد میں ڈوب جائے. اس پر حضرت نے ایک بات اور فرمایا, فرمایا کہ دیکھو جب گرمیوں کا زمانہ آتا ہے نا, حضرت نے اپنے ہندوستان کی مثال دی تھی. پہلے میرے شیخ ہندوستان اعظم گڑھ میں رہتے تھے, پھول پور میں. فرمایا کہ جو تالاب ہوتا تھا تو گرمی کے زمانے میں سورج کی گرمی سے تالاب کا پانی خشک ہو جاتا تھا, تو نتیجہ یہ ہوتا تھا کہ مچھلیاں, وہ دن میں پانی خشک بھی ہو جاتا تھا, گرم بھی ہو جاتا تھا, تو مچھلیاں تڑپتی تھی. تو حضرت فرماتے ہیں پھر کیا کرتے تھے ہم لوگ, ہاتھ بڑھا کر ویسے ہی مچھلی پکڑ لیتے تھے. لذا فرمایا اسی طریقے سے جو لوگ بظاہر گناہ تو نہیں کرتے, لیکن اگر گناہ کے اسباب کے قریب رہیں گے, ان کے دلوں کو بھی چین سکون اور اطمینان نہیں ملے گا. کہ بظاہر گناہ تو نہیں کر رہے, صاحب میں تو سب بالکل ٹھیک ہوں, لیکن میرے پیارے دوستو ذرا ہم لوگوں کو اپنا جائزہ لینے کی ضرورت ہے. کیا ایسا تو نہیں کہ میرے ذمے قضا نمازیں موجود ہیں؟ کیا ایسا تو نہیں ہے کہ میرے ذمے قضا روزے ہے باقی ہیں؟ کیا ایسا تو نہیں ہے کہ میں نے کسی کا قرضہ لیا ہے اور اس کو واپس نہیں کیا؟ کیا ایسا تو نہیں ہے کہ وراثت بڑا نازک موضوع ہے؟ لیکن میرے پیارے دوستو ہم جیسے بہت سارے دیندار, مجھ سمیت ہم جیسے بہت سارے دیندار ان چیزوں میں پکڑے جائیں گے کہ بہن کا حصہ, اگرچہ ہمارے چہرے پر اتنی بڑی بڑی داڑیاں ہیں, ماتھے پہ سجدے کا نشان ناک تک کھینچا ہوا ہے, لیکن میرے پیارے دوستو اگر ہم نے مخلوق کی جو قرضے یا کسی کا دل دکھایا ستایا اس سے معافی نہیں مانگی, یا اس کے خزانے میں ہم یہ انتقال ہو گیا یوں جمع کرا دیتے کہ کچھ قرآن پاک پڑھ کے اس کے خزانے میں بھیج دیتے, تو چلو ایک امید بنتی کہ اللہ تعالیٰ وہ دیکھتا قیامت کے دن, یار اس نے میرے ساتھ بھی تو کیا ہے, چلو اس کا دل نرم ہو جاتا, چل میں نے بھی تجھے معاف کیا. لیکن مال کے معاملے میں ایسا نہیں ہوگا. وراثت یہ دینی ہوگی, قرضہ یہ دینا ہوگا. کتنے لوگ ہیں حج ان کے ذمے فرض ہو جاتا ہے. اگر کسی پر حج فرض ہو گیا تو حج میں تعجیل کرنا یعنی جلدی کرنا یہ واجب ہے. اگر اس میں تاخیر کی یہ گناہ کبیرہ ہے. اب یہ کتنی ایسی چیزیں ہیں کہ ہم, میں تہجد گزار بھی ہوں, اشراق اوابین بھی پڑھتا ہوں, تسبیحات بھی ہیں, اور جناب جو ہے وہ بزرگوں کی خدمت میں خانقاہوں میں بھی جا رہا ہوں, تبلیغ میں بھی جا رہا ہوں, بزرگوں سے تعلق بھی ہے, مال بھی خرچ کر رہا ہوں. لیکن میرے پیارے دوستو یہ جو چھوٹے چھوٹے کانٹے ہیں نا, دیکھیں جب گاڑی پنکچر ہوتی ہے کوئی اتنے بڑے بڑے کانٹے تھوڑی نکلتے ہیں, یہ چھوٹی چھوٹی کیلے چھوٹے چھوٹے سے کانٹے ہوتے ہیں جو کہ ہماری گاڑی کو آگے بڑھنے نہیں دیتے. تو میرے پیارے دوستو بظاہر ہیں یہ چھوٹی سی باتیں, بظاہر ہیں یہ چھوٹی سی باتیں, جہاں افسوس مگر یہ چنگاریاں ہیں. اگر ہم نے ان چیزوں پر توجہ نہیں کی تو یاد رکھیے گا کہ باوجود ذکر کرنے کے, تلاوتیں کرنے کے, ہر سال حج عمرہ کر لیں, لیکن ہمارے دلوں کو چین نہ مل سکے گا. آخر زمانے تک یہی رہے گا کہ صاحب دل کو چین اور سکون ہمیں نہیں مل رہا. اس لیے اس چیز کی طرف توجہ کی بھی ضرورت ہے. اور ساتھ میں ایک گناہ جو کہ ہم مردوں میں بہت عام ہے, وہ ہے کہ اپنی شلوار کو ٹخنے سے نیچے لٹکانا. اور سردی کے زمانے میں اگر چادر بھی اوڑی, کھڑے ہونے کی حالت میں اور چلنے کی حالت میں وہ چادر بھی ٹخنے سے نیچے نہ لٹکے. لہذا اس کا مسئلہ یہ ہے کہ وہ لباس جو اوپر سے آ رہا ہے وہ ٹخنے سے نیچے نہ لٹکے, وہ لباس جو نیچے سے اوپر جا رہا ہے جیسے موزہ, मेरे शेख हंसकर फरमाते थे, मोजा घुटने तक बनवा लो, कमर तक बनवा लो, चाहे गर्दन तक बनवा लो, कोई गुनाह नहीं मिलेगा। लेकिन जो ऊपर से लिबास आ रहा है, जैसे सर्दी में चादर भी है, या हज उमरे पे गए वहां से वो लंबा कुर्ता लेकर आ जाए, वो टखने से नीचे लटक रहा है, या जुब्बा लेकर आ गए, तो मेरे प्यारे दोस्तों इस गुनाह से बचने की बहुत जरूरत है। मेरे मुर्शिद फरमाते थे, अपना स्ट्रक्चर यूं बना लो कि एक मुट्ठी दाढ़ी अपने चेहरे पर सजा लो, सुभान अल्लाह। और फरमाए कि कुछ ना करना, यही कह देना कयामत के दिन जाकर, तेरे महबूब की यारब शबाहत लेके आया हूं, तेरे महबूब की यारब सल्लल्लाहु तआला अलैहि वसल्लम, तेरे महबूब की यारब शबाहत लेके आया हूं, हकीकत इसको तू कर दे, मैं सूरत लेके आया हूं। लिहाजा एक मुट्ठी दाढ़ी रख ले, किसी की अगर दाढ़ी मुट्ठी से कम है, नाबालिग है, बालिग कर ले, क्योंकि नाबालिग की शादी नहीं होती। जिसकी दाढ़ी नाबालिग होगी उसकी भी शादी कैसे होगी? रूहानी शादी, अल्लाह ताला की तरफ से खुशियां कैसे बरसेंगी? तो एक मुट्ठी दाढ़ी तीनों तरफ से, और ये इधर जो है ना, ये नीचे वाला जो होंठ है, इसके नीचे जो थोड़े थोड़े बाल होते हैं ना, इसको इल्मी इस्लाम में दाढ़ी का बच्चा बोलते हैं, रीश बच्चा, दाढ़ी का बच्चा, ये दाढ़ी का बच्चा कहलाता है। और ये बच्चा बड़े गड़बड़ करता है, और गड़बड़ ये करता है जिस वक्त हम मुर्गी की टांग खाते ना, तो ये मुर्गी की टांग के साथ अपनी टांग अड़ाता है, मुंह में घुस जाता है। ये बात मेरे शेख फरमाते थे, इसलिए हम इसको काट देते हैं कि ये टांग अड़ाता है, मौलाना साहब इसलिए हम इसको काटते हैं, ये टांग अड़ाता है। और खुसूसन जिस वक्त मैं टांग खा रहा होता हूं, और दावत में टांगों की पूरा अंबार लगाया हुआ होता है, उस वक्त ये अपनी टांग अड़ाता है जालिम, इसलिए मैंने काट दिया। तो मेरे प्यारे दोस्तों, ये जो दाढ़ी का बच्चा दाढ़ी के हुक्म में है, जिस तरह दाढ़ी का रखना वाजिब है, इस बच्चे का भी रखना वाजिब है। ये दाढ़ी में शामिल है, इसको भी ना काटे। अब रही बात ये टांग अड़ाए, तो मेरे शेख फरमाते थे, अगर आप खाना खा रहे हैं, बच्चा मुंह में उंगली डाल दे, तो क्या उसकी उंगली को काट दोगे? नहीं, प्यार से समझाओगे कि बेटा बाबा के मुंह में उंगली नहीं डालते। फरमा उसी तरह ये दाढ़ी का बच्चा है, ये बच्चा है, काटो मत इसको, तेल लगाकर इसको ऐसे नीचे करो, और फिर कहो बेटा बाबा के मुंह में नहीं घुसा करते। थोड़ा बच्चे को समझाओ, ये बच्चे प्यार के होते हैं, मोहब्बत के होते हैं, ये आराम से समझ जाएंगे, प्यार से समझ जाएंगे। तो ये चेहरा फरमाए, स्ट्रक्चर बना लो, और मूछों की सुन्नत, ये जो मसला है, ये किनारा ऊपर के होंठ का, ये किनारा जिसको फिकी इस्तेलाम में कहते हैं शफते उलिया का तरफ आखिर, ये किनारे पर अगर मूछ आ गई तो ये बड़ी मूछों में शुमार होगी। बड़ी मूछे वो नहीं होती जो कि पानी में चली जाए, बल्कि बड़ी मूछे वो है जो इस किनारे पर आ गई, और जिसके बारे में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन तौवला शारिबहु लम यनल शफाती, जो बड़ी बड़ी मूछे रखेगा मेरी शफात उसको नहीं मिलेगी। अब आप बताइए, कहते साहब ये तो छोटी सी बात है, और आगे क्या फरमाया, वलम यरिद अला हौजी, मेरे हौज पर यानी हौज कौसर पर भी उसे आने नहीं दिया जाएगा। इसलिए ये किनारे को खोल दे, ये तो हो गया पास। अब चाहिए अव्वल नंबर, अव्वल नंबर, अव्वल नंबर क्या है कि इसको साफ कर दे, ये अव्वल नंबर है। लिहाजा ये नबी सल्लल्लाहु अलैहि वसल्लम की वो प्यारी सुन्नत है कि इसको साफ कर दे, और अपना चेहरे को नबी सल्लल्लाहु अलैहि वसल्लम के चेहरे के मुताबिक बना ले। ये स्ट्रक्चर बन गया, जाहिर बन गया अल्लाह वालों जैसा। मेरे मुर्शिद फरमाते थे कि कुतिया के पेट में पहले कुत्ते का ढांचा तैयार होता है, माँ के पेट में पहले बच्चे का ढांचा तैयार होता है, फिर जैसा ढांचा होता है अल्लाह ताला वैसी रूह अता फरमाते हैं। फरमाते हैं अल्लाह वालों जैसा जाहिर बना लो, अल्लाह ताला अल्लाह वाली रूह भी अता फरमा देंगे। जाहिर तो बनाओ, अपनी सी तो करो, हिलो तो सही। ये भी मेरे प्यारे दोस्तों जिक्रुल्लाह के अंदर, अल्लाह ताला के जिक्र में ये बातें शामिल हैं। उसी तरह शादी ब्याह हो, फौतगी हो, फौतगी गमी हो, तो वहां पे भी तो हमने अल्लाह का बंदा बनना है। एक मजमून आजकल मैं पेश किया करता हूं, आप हजरात के सामने भी पेश करता हूं। अल्लाह ताला का शुक्र है हम लोग मुसलमान हैं, अल्हम्दुलिल्लाह। लेकिन कितनी अजीब बात है कि आज कल हम मुसलमानों की दुकानों पर एक बात लिखी होती है, कोई जरा मिस्टर और अंग्रेजी दान है वो लिख कर लगाता है, नो रिफंड नो रिटर्न नो एक्सचेंज। और उर्दू जबान में लिखता है कि खरीदा हुआ माल वापस या तब्दील नहीं होगा। और दुकान किसकी है? मुसलमान की। मेरे प्यारे दोस्तों, ये दोनों चीजें मैच नहीं करती, मुमासलत नहीं खाती। एक साहबी का वाकया मशहूर है, अक्सर हजरात हमारे बड़े सुनाया करते हैं कि 6 महीने तक दुकान खोली, 6 महीने के बाद एक शख्स माल वापस करने आया, माल वापस किया, दुकान बंद की चल पड़े। ठीक है हजरत, आप कहां तशरीफ ले जा रहे हैं, इतना जमा जमाया कारोबार। फरमाए, मैंने कारोबार जमाने के लिए दुकान खोली नहीं थी, वो तो अल्लाह ताला का शुक्र है मेरे पास है। हजरत, फिर आपने दुकान क्यों खोली थी? फरमाया, मैंने दुकान सिर्फ इसलिए खोली थी कि कोई शख्स माल खरीद कर जाए और वो वापस लेकर आए, मैं उससे माल वापस लूं और अपने आका जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वो फजीलत के मगफिरत की जमानत है उसके लिए, वो फजीलत में लूं। कहा बस मुझे आज जिस मकसद के लिए मेरे दुकान खोली थी उस मकसद को हासिल करने के लिए मुझे 6 महीने इंतजार करना पड़ा, लेकिन अल्हम्दुलिल्लाह आज वो मेरा मकसद पूरा हो गया। मैंने काम, मेरे पास माल तो है, बस ये फजीलत चाहिए थी, ये मिल नहीं रही थी, वो मैंने ले ली। अब आप तसव्वुर करें मुसलमानों को कैसा होना चाहिए। अजीब बात यह है, हमारी तालीमात ये अंग्रेज पढ़ते हैं। अमेरिका, यूरोप, यूके जैसे मुल्क में, अमेरिका जैसे मुल्क में उन्होंने बाकायदा एक इस्तकबालिया और काउंटर बनाया हुआ है जहां पर खरीदा हुआ माल वापस होता है। मेरे भाइयों, हम मुसलमानों को क्या हो गया? दुनिया ही को हमने सब कुछ समझा कि अपने आका जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तालीमात, आपकी बातें कितना बड़ा हमारे लिए, मेरे प्यारे दोस्तों, कितना बड़ा हमारे लिए एक नमूना मौजूद था, लेकिन हमारी बातें गैर अमल कर रहे हैं, बात हमारी गैर की। और फिर मजे की बात यह है कि जब हम अपनी बात को, अपने मोती को गैर के पास देखकर कहते हैं, वाह यार ये अंग्रेज तो बड़े ऑनेस्ट होते हैं, अपना ही हुस्न वहां देखते हैं और मस्त होते हैं, क्या अलग है। तो हम दीनदार हजरात जरा अपने मुआमलात का भी जायजा लेने की जरूरत है। कैसा ना हो कि उसमें कोई चीज की कमी है हमारी, हमारी तिजारत, हमारे आलम क्या है कि जिस वक्त मुलाजमत कर रहे हैं तो मुलाजमत के अवकात में नफले भी पढ़ रहे हैं, खूब टाइम लगा रहे हैं, और जब घर वापस आए लंबी तान के सोए, जमात से नमाज भी नहीं पढ़ी, क्योंकि काम से जान छुड़ाने के लिए। ये भी एक तरीका, कैसे अजीब बात है। मेरे शेख ने सुनाया कि हकीमुल उम्मत थानवी रहमतुल्लाह ने सुनाया, एक अंग्रेज के 2 मुसलमान मुलाजमत करते थे, एक तो बड़ी जल्दी नमाज पढ़ के आ जाता था, एक बड़ी लंबी लंबी नमाज पढ़ता था। तो एक दिन अंग्रेज ने कहा, भाई तू जल्दी आने वाले से, तू इतनी जल्दी पढ़ के आ जाता है, वो तो इतनी लंबी नमाज पढ़ता है, तू क्यों इतनी जल्दी आता है? उसने कहा, सर क्या बताऊं, वो बेचारा जो है ना नया नया नमाजी है, उसको टाइम लगता है, हम पुराने नमाजी 2 मिनट में पढ़ के आ जाते हैं। हमें प्रैक्टिस हो गई है, उसने क्या कहा, मुझे प्रैक्टिस हो गई है इसलिए मैं जल्दी नमाज पढ़ के आ जाता हूं। अब हमारी नमाज भी है जनाब, प्रैक्टिस वाली नमाज है कि इमाम साहब के पीछे अल्लाहु अकबर, उसके बाद क्या पता नहीं, फिर गोया कि अल्लाह अकबर नहीं, अल्लाहुम्मा बिस्मी का मुंह तो आया पढ़ दिया और उसके बाद अस्सलाम वालेकुम पे आंख खुली। पूरी नमाज में सोच रहे, उससे पैसा, उससे फला लेना, उसने ये किया है, फला ये हुआ, ये सब चल रहा है। तो मेरे प्यारे दोस्तों, जरा हम लोगों को अपना थोड़ा सा जायजा लेने की जरूरत है, हमारे मामलात, हमारी मुआशरत है और हमारे अखलाकियात। अखलाकियात का अल्लाह ताला ने साफ फरमाया, फला तुज़क्कू अनफुसकुम, अपने को पाक मत समझो। लिहाजा एक आलिम, अगरचे वो आलिम है, लेकिन अपने इल्म को अपना कमाल न समझना उसके लिए जरूरी है। एक कारी को अच्छा कुरान पाक याद है, हाफिज है, उम्दा कुरान पाक पढ़ता है, इस नेमत पर अल्लाह ताला का शुक्र तो अदा करेगा लेकिन अपने को बाकमाल नहीं समझेगा। एक मुकर्रर तकरीर कर रहा है, अल्लाह ताला उसको मजामीन उसके बुजुर्गों की जूतियों की बरकत से उस पर करम फरमा रहे हैं, लेकिन ऐन हालत तकरीर में भी अब्दियत का तवाजुन कायम रहना उसके लिए जरूरी है कि पता चला सीखने वाले उन्होंने बात सीखी, अमल किया, जन्नत पहुंच गए, और तकरीर करने वाला चूंकि उसकी नियत थी कि लोग जरा वाह वाह करेंगे, यार क्या जबरदस्त तकरीर है, किन्ना वड्डा मौलवी ने, तो पता चला वही चले गए जनाब। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया था वो हदीस रिया के अंदर, उसको तो जहन्नम के बल मुंह में डाला जाएगा। तो ये वो बातें हैं जिनका अखलाकियात से ताल्लुक है कि कहीं मैं अपने आप को नेक तो नहीं समझता, या किसी मुसलमान को हकीर तो नहीं समझता अगरचे उसकी दाढ़ी नहीं है, किसी से हसद तो नहीं करता। अब हसद की बीमारी हमारे आम है, वो क्या चीज है कि किसी मुसलमान से उसकी दीनी या दुनियावी कमाल की वजह से उससे जलना कुड़ना कि ये इसको क्यों मिला, या अगर उसका दीनी या दुनियावी कोई नुकसान हो गया खुश होना, उसकी दीनी या दुनियावी कमाल पर दिल में तकलीफ होना, या उसके दीनी या दुनियावी नुकसान पर खुश होना, और क्या कहना देखा इसके गुनाहों की सजा है। ये मेरे प्यारे दोस्तों ये बहुत खतरनाक जुमला है, कहना आसान है, अपने लिए तो इसको कहने की इजाजत है कि ये जो मेरे साथ हुआ मेरी शामत अमल की वजह से, मेरे गुनाहों की वजह से हुआ, लेकिन याद रखना किसी दूसरे मुसलमान के लिए कहना कि ये इसके गुनाहों की सजा है, ये बहुत खतरनाक बात है। हम क्या किसी को नापते फिर रहे हैं। अब ये हमारे यहां ये चीज आम है कि मुसलमान से हसद होना, गुस्से की तो हमारी कोई हद ही नहीं है, चाहता मैं तो छोड़ूंगा नहीं। मेरे शेख फरमाते थे गुस्सा बड़ा चालाक होता है, हमेशा कमजोरों पर आता है। इसको समझाने के लिए एक लतीफा, एक साहब ने चेयरमैन का लट्ठा पहना कलफ वलफ लगा के जा रहे थे, एक मोहल्ले के नीचे से गुजर रहे थे, दम से कोई चीज आकर गिरी, और जो देखा तो दाल थी। अब उसके उसके मुंह से जो कलिमाते मुतबर्रिकात निकलेंगे वो मैं नकल नहीं करूंगा, सोच ले क्या क्या बोलेगा गुस्से में। अब वो कौन है किसने भेजा ऊपर से आवाज, हाँ भाई क्या बात है नीचे आ तू, अच्छा आ रहा हूं। नीचे आया तो देखा एक पहलवान आ रहा है, हाँ भाई क्या बात है उसने देखा पहलवान ने दाल उठाई, बड़े मजे की थोड़ी सी प्लेट में मिल जाएगी, इससे आपको तकलीफ दी है। तो क्या बात है भाई, ये क्या बात है, गुस्सा है क्यों आया। उस वक्त तक था जब तक एहसास था कि वो कमजोर है, जहां पता चला कि वो ताकतवर है, जी हमें तो गुस्सा आता ही नहीं, सर उनसे गुस्सा है नहीं है जी। मेरे प्यारे दोस्तों ये गुस्से का ये जो गुस्सा ये हराम, इसकी मजम्मत आई है, बुराई आई है, इसको मना फरमाया, ये अखलाकी बुराइयों में से है। दुनिया की मोहब्बत दिल में होना, शहवत एक कहलाती है किसी लड़के की मोहब्बत या किसी औरत की मोहब्बत, गैरुल्लाह की मोहब्बत, अपनी बीवी की मोहब्बत नहीं, माँ बाप की मोहब्बत नहीं भाई, यहां तक कि औलाद की मोहब्बत भी गैरुल्लाह नहीं है। लेकिन कब तक, जब तक वो अल्लाह ताला की, यहां दुकान की भी मोहब्बत माल की भी मोहब्बत गैरुल्लाह नहीं, जब तक वो अल्लाह ताला की मोहब्बत और दीन से न रोके, चाहे करोड़पति हो, जकात दे रहा है, माल खर्च कर रहा है, कहते अल्लाह ताला मेरा नहीं आपका दिया हुआ, आपका हक अदा कर रहा है। ये शख्स मालदार होते हुए भी दुनियादार नहीं है, और ये शख्स जिसके पास माल नहीं है कह रहे मुझे माल मिल जाए ना मैं भी LCD TV लगाऊंगा, आईफोन लेकर फिर एसिड चढ़ाओ के बात करूंगा। और मैं भी चेयरमैन का लट्ठा पहनूंगा, फिर मैं भी जरा चौड़ा होकर ऐसे टांगे फैला के चलूंगा। तो अगरचे ये गरीब है, माल नहीं है इसके पास, लेकिन गरीब होते हुए शख्स दुनियादार है। और एक शख्स जिसके पास माल है लेकिन माल में अल्लाह ताला का हक अदा करता है, मेरे प्यारे दोस्तों ये मालदार होते हुए दीनदार है। सुभान अल्लाह, इसको दुनियादार कहना जायज नहीं है। लगा शहवत की एक किस्म यह, दुनिया की मोहब्बत, अजान की आवाज आ रही है, हमने दुकान बंद नहीं की, ओ जी वही नमाज पढ़ लेंगे, या चलो बाद में नमाज पढ़ लेंगे, जमात की नमाज छोड़ दी। ये भी दुनिया की मोहब्बत है। अब सोचिए हमारे अंदर तो पता ये चल रहा है कि हम तो सर से लेकर पांव तक गुनाहों में डूबे हुए हैं, अब हम अपने को क्या नेक समझे। तो रही बात, जब ऐसी हालत है तो इस हालत का कुछ तदारुक भी होना चाहिए। इसके तदारुक का तरीका यह है कि किसी अल्लाह वाले की सोहबत इख्तियार कर ले। मेरे प्यारे दोस्तों, अल्लाह ताला ने अपने औलिया के कुलूब में एक खासियत रखी है कि पास बैठने वालों के दिल में अल्लाह ताला की मोहब्बत जो उनके दिल में होती है, उनके दिल से वो अक्स और वो रोशनी पास बैठने वालों के दिल पर पड़ती है, जिससे अल्लाह ताला की मोहब्बत के आमाल की तौफीकात मिलती है और कल्ब में नरमी आती है, जिससे गुनाहों पर माफी मांगना, अपने अखलाक को सवारने सुधारने की सलाहियत पैदा होती है, तवज्जो मिलती है। ये अल्लाह ताला ने अपने औलिया की कुलूब में असर रखा है मेरे प्यारे दोस्तों। इसलिए मसल मशहूर है, ये शेर मशहूर है, सोहबत साले तुरा साले कुनत, कि अल्लाह नेक लोगों की सोहबत तुझे नेक बनाएगी, सोहबत ताले तुरा ताले कुनत, बुरों की सोहबत तुझे बुरा बनाएगी। हमारे एक बात मशहूर है ना, अरे साहब फला खानदान का इतना शरीफ लड़का था, अरे कहते हैं कि जी बुरी सोहबत ने उसको बर्बाद कर दिया। तो मेरे प्यारे दोस्तों, जब बुरी सोहबत बर्बाद कर सकती है तो अच्छी सोहबत आबाद ना करेगी। बस किसी अल्लाह वाले की सोहबत इख्तियार करें। और अल्लाह वाले की निशानी, जब पीर का नाम आता है, जब पीर का नाम आता है तो एक मोटी सी तोंद सामने आती है, औरतों का झमघटा, हलवे और बिरयानी की देगें, बड़ी बड़ी मूछें, ये पीर का नाम आता है। क्या करें, अगर कोई जाली डॉक्टर है तो उसकी जैसे असली डॉक्टर को इनकार करना जायज है? अगर जाली मुल्ला है तो असली मुल्ला का इनकार जायज है? अगर जाली पीर है तो असली पीर का इनकार करना कैसे दुरुस्त होगा? बल्कि जाली पीर तो इस बात पर अलामत है, दलालत करता है कि असली मौजूद है, क्योंकि नकली चीज बनती असली से। भाई अगर असली घी ना होता तो नकली घी कैसे बनता? अगर असल शिनाख्ती कार्ड ना होता तो उसकी फोटोकॉपी कैसे बनती? तो जाली पीर का होना इस बात पर दलालत करता है कि असली पीर भी होता है। सच्चे अल्लाह वाले, उसकी सबसे बड़ी अलामत यह है, मुत्तबे शरीयत मुत्तबे सुन्नतों को सर से लेकर पांव तक, उनसे भी गुनाह का सुदूर मुमकिन है, लेकिन गुनाह करने की आदत नहीं होगी उनकी। और वो भी किसी की सोहबत में रहा हो, वो किसी की सोहबत में, और उसके पास बैठ कर देखे, उसके पास बैठने से दिल में अल्लाह ताला की मोहब्बत पैदा होगी, अच्छे अखलाक पैदा होंगे उसके अंदर, जो है वो अखलाक संवरते और निखरते हुए नजर आएंगे। और वो खुद ये शेर पढ़ेगा, निखरता आ रहा है रंगे गुलशन, आह दिल का गुलशन निखर रहा है, निखरता आ रहा है रंगे गुलशन, और खसो खाशाक जलते जा रहे हैं, यानी गैरुल्लाह दिल से निकलता जा रहा है। ये अल्लाह ताला ने अपने औलिया की सोहबतों में असर रखा है। अगर मेरे प्यारे दोस्तों, आप पूरी तारीख उठाकर देख लीजिए, हमारे उलमा, जिन आप अल्लाह वालों का उलमा का नाम लें, उठाकर देख लें, हम अपने काबिर देवबंद का नाम लेते हैं, किसी के नाम उठाकर देख लें, इनमें उसे कोई एक शख्स नहीं मिलेगा कि जिसने किसी अल्लाह वाले की जूती ना उठाई हो। हजरत शेख उल हिंद रहमतुल्लाह अलैह, महमूद हसन साहब, हजरत गंगोई के खलीफा, उनकी सोहबत में बैठने वाले हजरत मदनी रहमतुल्लाह अलैह, हजरत शेख उल हिंद के तरबियत याफ्ता हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह, तबलीगी जमात के बानी حضرت ماں خلیل احمد صاحب سہارنپوری رحمۃ اللہ علیہ کے تربیت یافتہ اور صحبت یافتہ، ان کی صحبت اور تربیتوں میں بیٹھا کرتے تھے. کوئی نام اٹھا کر آپ دیکھ رہے ہیں، کوئی ایسا خالی نہیں ملے گا آپ کو کہ جس نے کسی اللہ والے کی جوتی نہ اٹھائی ہو. لہذا کسی کو اپنا بڑا بنائے. میرے مرشد ایک بات فرماتے تھے، فرماتے تھے اگر پیر بناتے شرم آتی ہے تو بھائی مشیر بنا لو. کتنی عجیب بات ہے کہ جی پیر بنائے اور پیر صاحب کے بڑے ہم ناز اٹھائیں اور ایسا، تو بھائی مشیر بنا لو. دین کے پراپرٹی کے معاملے میں مشورہ کرتے ہیں، کاروبار کے معاملے میں کوئی مشیر اور ایڈوائزر رکھتے ہیں، ٹیکس کیسے چرانا ہے ٹیکس ایڈوائزر رکھتے ہیں. تو بھائی دین کے معاملے میں ایک دینی مشیر رکھ لے، دینی ایڈوائزر رکھ لے اور اس ایڈوائزر کی صحبت میں بیٹھا کرے، کیونکہ اصل چیز ان اللہ والوں کا قلب ہے. نبی صلی اللہ علیہ وسلم نے یہی فرمایا کہ لکل شیئن معدن و معدن التقوی قلوب العارفین، ہر چیز کے ایک ملنے کی جگہ ہے اور اللہ تعالی کی محبت تقوی کا جو معدن، تقوی کے ملنے کی جگہ یہ اللہ والوں کا دل ہے. قلوب العارفین. اس لیے میرے پیارے دوستو یہ جو خانقاہیں ہیں اسی مقصد کے لیے بنائی جاتی ہیں. خانقاہ کا مقصد نہیں ہے کہ وہاں بریانی کی دیگیں کھڑک رہی ہیں، قوالیاں چل رہی ہیں اور تعویذ لینے کے لیے آ رہے ہیں. میرے پیارے دوستو اللہ والوں کا یہ مقصد نہیں ہے کہ ان سے تعویذ اور ان سے جو ہے وہ بچے پیدا نہیں ہوئے تعویذ لے لو، کاروبار نہیں چل رہا ان سے کاروبار چلانے کے لیے کچھ لے لو. یہ نہیں ہے. اصل چیز ہو جن اللہ والوں سے سیکھنے کی ہے کہ ہمارے دل سے غیر اللہ کی محبت نکل جائے، دل میں اللہ تعالیٰ کی محبت اور تعلق پیدا ہو جائے، ہماری گناہوں کی عادت اللہ تعالیٰ کی فرما برداری کی عادت سے بدل جائے اور ہمارے گندے اخلاق اچھے اخلاق سے تبدیل ہو جائے اور شریعت و سنت پر عمل کرنے والے کیسے کیفیت کے ساتھ اور درد دل کے ساتھ شریعت و سنت پر عمل کرنے والے ہم بنے. یہ اللہ والوں کا مقصد. جہاں کوئی ملا چلو جی گھر چلے برکت ہو جائے گی. یہ تو بزنس ہے، بزنس کہ ہم روٹی کھلاتے ہیں اس لیے کہ روٹی کھلائیں گے، جی روٹی اس لیے کھلانی برکت ملے گی. یہ تو بزنس ہوا نا جناب. بزنس نہ کریں. گھر لے جائیں گے اس لیے کہ برکت ہوگی. اب ایک آدمی کسی اللہ والے کے جانے سے کسی کی دکان میں کیا برکت ہوگی، کسی کے گھر میں کیا برکت ہوگی، جبکہ گھر میں تصویریں لگی ہوئی ہیں، گھر میں ٹی وی چلتا ہے. یا کوئی تجارت اپنی خلاف شریعت خلاف سنت اس کا کوئی کام ہے، کوئی عمل ہے، کوئی کسی مسئلے کے خلاف کرتا ہے وہ، تو کسی اللہ والے کے جانے سے کیا برکت ہوگی. اس لیے شریعت و سنت پر عمل کریں. اللہ والوں کو لے جانا مبارک ہے، ان سے دعا کرانا مبارک ہے. منع نہیں کر رہا، انکار نہیں کر رہا کہ نہ لے کر جائیے آپ حضرات ان کو، لیکن شریعت و سنت کو سنوارنے، اپنے معاملات اخلاقیات کو سنوارنا سجانا یہ اصل چیز ہے. پھر میرے پیارے دوستو اس کے دل کو ایسا اطمینان، ایسا چین، ایسا سکون ملے گا کہ اب اس کے چین سکون کا کیا عالم ہوگا. بے چین اس کے پاس بیٹھ کر چین اور سکون حاصل کریں گے. یہ وہ چیز ہے جو اللہ تعالیٰ اپنے اولیاء کو عطا فرماتے ہیں. اس لیے پھر اس کا ذکر ذکر کامل بن جائے گا، الا بذکر اللہ تطمئن القلوب، کہ خوب غور سے سنو صرف اللہ تعالیٰ ہی کی یاد سے دلوں کو چین اور اطمینان ملے گا. یہ ضروری نہیں ہے کہ اس کے پاس کوٹھیاں ہوں، مکانات ہوں اور جی مربع مربع زمینیں ہوں اور جناب شاندار جو ہے وہ گاڑی ہو، لیٹسٹ والا موبائل ہو، ایئر کنڈیشن، قالین، وال ٹو وال کارپیٹ بچھا ہوا ہے جناب، شاندار پردے، مرسیڈیز کار اس کی کار پورچ میں کھڑی ہے. صاحب یہ دیکھو یار. اور کہتے کیا کہ ہاں عجیب بات، کہتے ہیں یار فلاں بندے تھے تو اللہ دا بڑا فضل ہے گا. وہ جی کی فضل ہے یار؟ گڈی تو ویک یار، پراڈو وچ گھومتا ہے. وہ دے کپڑے تو ویک، کیسے کلف والے کپڑے. تو میرے پیارے دوستو اس کا جواب میرے مرشد نے دیا. فضل کے کیا معنی ہے؟ فرماتے ہیں کہ جس پہ ہوتا ہے فضل رحمانی، جس پہ ہوتا ہے فضل رحمانی ترک کرتا ہے کار شیطانی. یہ ہے بس آسان نسخہ بتا دیا. فضل کی مہربانی کی علامت کیا ہے؟ گناہ چھوڑ دے. اگرچہ اس کے گھر میں مان لو شاندار گاڑی نہیں ہے، شاندار لباس نہیں ہے، سوکھا سوکھا پہنتا ہے. میرے پیارے دوستو ایک آدمی ہے، دیکھو تجربے کی عجیب بات ہے، غریب آدمی ناشتے میں کیا کھاتا ہے بھائی؟ پراٹھا کھاتا ہے نا، چائے پراٹھا. اور امیر آدمی کیا کھاتا ہے؟ टोस्ट खाता है, टोस्ट डबल रोटी खाता है बेचारा, तो अजीब बात है। गरीब क्या खा रहा है? पराठा। हजरत मां सईद साहब रहमतुल्लाह अलैह का वाकया मशहूर है ना, मदीना शरीफ में तबलीगी जमात के जो थे, एक शख्स कहता है कि हम हजरत की खिदमत में गए तो हजरत ने बड़ा बढ़िया नाश्ता में कराया। अगले दिन हजरत ने पूछा, हाँ भाई गरीबों वाला नाश्ता करोगे या अमीरों वाला? उसने सोचा कल इतना बढ़िया नाश्ता था, अगर अमीरों वाला कहेंगे तो आज क्या होगा? उसका हजरत अमीरों वाला। फरमाया अच्छा। जब नाश्ते का वक्त आया तो देखा सामने चाय पापा रखा हुआ। कहा हजरत ये क्या? फरमाया भाई आप ही ने तो कहा था अमीरों वाला नाश्ता, वो बेचारे तो ये चाय पापा खाते। क्या गरीबों वाला तो वो था जो तुम्हें कल खिलाया था। तो मेरे प्यारे दोस्तों, ये दुनिया आरजी चीज है, छूटने वाली है, मौका पता नहीं। एक जमाना था हम अपने शेख की सोहबतों में रहते थे, एक गुमान भी नहीं होता था गो कि अल्लाह का हुक्म है, लेकिन तसव्वुर नहीं आता कि हजरत की आंखें बंद होगी। अल्लाह ताला की तरफ से फैसले हैं हमारे लिए, रजा बिल कजा, अल्लाह के फैसले पर राजी रहना, यही हमारे लिए अल्लाह ताला की बंदगी का हक है। लेकिन जिंदगी है, एक जमाना था बाल, एक बाल सफेद नहीं था, आज तो इस फकीर की बाल में भी सफेदी आना शुरू हो गई। शायर में अजीब शेर का, एक आलिम का शेर है, वो कहते हैं कि आलिम फरमाते हैं वो, अभी तो बालों में निकले हैं, अभी तो बालों में निकले हैं चंद तार सुनहरी। तस्वीर देखिएगा, अभी तो बालों में निकले हैं चंद तार सुनहरी, शबाब हुस्न के टूटेंगे सिलसिले अभी कितने। वाह, एक आलिम का शेर है ये। अभी तो बालों में निकले हैं चंद तार सुनहरी, शबाब हुस्न के टूटेंगे सिलसिले अभी कितने। ये सब हुस्न जो है जवानी, बुढ़ापे की कब्र में जा रही है। मेरे मुर्शिद फरमाते दो कब्रें होती हैं, एक जवानी बुढ़ापे की कब्र में जाती है। एक बड़े मियां जा रहे थे, कमर झुकी हुई, ठोकर लगी, ठोकर खा के गिरे, बड़ी मुश्किल से बेचारे सात आठ गेर बदल के उठे, आए जवानी कहते हुए। फिर उन्होंने इधर उधर देखा, कोई देख तो नहीं रहा, फिर कहने लगे जवानी में कौन सा तीर मार लिया था। तो मेरे प्यारे दोस्तों, आकर कजा बाहोश को बेहोश कर गई, हंगामा हयात को खामोश कर गई। क्या आलम है, कब हमारी आंखें बंद होने वाली हमें पता नहीं। इससे पहले कि आंखें बंद हो, हम अपनी इस्लाह की फिक्र कर लें, किसी अल्लाह वाले का दामन पकड़ लें, उसकी सोबत उससे अल्लाह ताला की मोहब्बत और ताल्लुक सीख लें, ताकि हमारे फिर वो जो नेक आमाल होंगे उसका मजा बढ़ जाएगा। मेरे शेख फरमाते थे, दिल में अल्लाह ताला की मोहब्बत पैदा हो जाए, तुम्हारी नमाज नमाज होगी, तुम्हारी तिलावत तिलावत होगी, तुम्हारा सजदा सजदा होगा, तुम्हारी तबलीग तबलीग होगी, तुम्हारा मदरसा मदरसा होगा, तुम्हारा अल्लाह अल्लाह करना फिर वाकई अल्लाह अल्लाह करना होगा। एक मरतबा अल्लाह का नाम लोगे, जमीन से लेकर आसमान तक शरबत रूह अफ़ज़ा से बढ़कर मिठास मिल जाएगी तुम्हें। अल्लाह ताला अपने करम से हमें अपनी याद की तौफीक अता फरमाए और जिक्र कामिल अता फरमाए, कि गुनाहों को छोड़ने की अल्लाह तौफीक अता फरमाए और हमें अपनी इस्लाह की तरफ मुतवज्जे फरमा दे। तौफीकात अल्लाह ताला अता फरमाते रहते हैं, ये बात जबान से कहना, कान से सुनना, ये भी तौफीक की किस्म है मेरे प्यारे दोस्तों, कि अल्लाह तौफीक अता फरमा रहे हैं। अल्लाह ताला इस पर हम सबको अमल की तौफीक अता फरमा दे और हमारी मदद भी फरमा दे। दुआ कर लीजिए कि या अल्लाह ताला, या अल्लाह अपने करम से हम सबको मुआफ़ फरमा दीजिए, या अल्लाह हम सबको मुआफ़ फरमा दीजिए, या अल्लाह आप ताला का आपका कितना करम और एहसान है, हम शुक्र अदा करते हैं कि अपने नाम पर हमको जमा होने की तौफीक अता फरमाई। अल्लाहुम्मा लकल हम्दु व लकल शुक्र, अल्लाहुम्मा लकल हम्दु व लकल शुक्र, अल्लाहुम्मा लकल हम्दु व लकल शुक्र। या अल्लाह ताला हमारे इस मिल बैठने को या अल्लाह हमारी मगफरत का जरिया बना, गुनाहों की मुआफ़ी का जरिया बना, हमारी दीनी तरक्की का जरिया बना, हमारे गुनाहों को फरमा बरदारी की आदत से बदलने का जरिया बना, हमारे अखलाकी तरक्की का जरिया बना, अपनी मोहब्बत का जरिया बना, अपनी मार्फत का जरिया बना, ताल्लुक मा अल्लाह का जरिया बना, निस्बत मा अल्लाह का जरिया बना दीजिए। या अल्लाह अपने करम के सदके में हमारी इस मजलिस को कबूल फरमा लीजिए, या अल्लाह हमारी इस मजलिस को कबूल फरमा लीजिए। ए करीम मालिक, हम आपकी अजमत का हक अदा न किया, या अल्लाह ताला हमने आपकी शान में, या अल्लाह आपकी शान के बिरयाई का हक अदा न किया, या अल्लाह हम कमजोर हैं, हमारी कमजोरी को माफ फरमा। या अल्लाह ताला अपने करम पर नजर रखिए, अपनी शफकत और इनायतों पर نظر رکھیے اپنی رحمتوں اور مہربانیوں پر نظر رکھ کر. یا اللہ ہم سب کو معاف فرما دیجئے, قبول فرما لیجئے. یا اللہ ہماری زندگی کی ہر سانس کو اپنی ذات پاک پر فدا ہونے کی توفیق عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں یا اللہ تعالیٰ ولایت صدیقیت کا انتہائی مقام عطا فرما. یا اللہ ہم سب کو ولایت صدیقیت کا انتہائی مقام عطا فرما. یا اللہ خدمت دین کی توفیق عطا فرما. یا اللہ خدمت دین کی توفیق عطا فرما. یا اللہ ہماری جان, ہمارا مال, ہماری آبرو, ہماری اولاد, یا اللہ اپنی محبت کے نشر کے لیے اس کو قبول فرما. یا اللہ تعالیٰ اپنے کرم کے صدقے میں ہمارے کاموں کو آسان فرما, ہماری ضروریات کو پورا فرما. یا اللہ ہم سب کو رزق حلال, عافیت, فراوانی اور آسانی کے ساتھ عطا فرما. یا اللہ ہمارے بیماروں کو شفا عطا فرما. یا اللہ ہمارے بیماروں کو شفا عطا فرما. یا اللہ ہمارے بیماروں کو شفا عطا فرما. حاضرین میں مجلس میں ہم میں سے یہ بندہ بھی, حضرت مہاکاری شاکر افضل شاکر صاحب بھی, اور جو دوسرے حضرات جو بیمار, سب کو خوب شفا اور صحت عطا فرما. یا اللہ تعالیٰ ہمیں صحت جسمانی بھی عطا فرما اور صحت روحانی بھی عطا فرما دیجئے. یا اللہ گناہ کرتے کرتے بال سفید ہونا شروع ہو گئے, قبر کی منزل قریب سے قریب تر ہوتی جا رہی ہے. اے اللہ, اے کرم فرمانے والے اللہ, اے رحیم مولا, اے محبت فرمانے والے مولا, ہم سب پر رحم فرما دیجئے. یا اللہ ہم سب پر رحم فرما دیجئے. یا اللہ ہماری گناہوں کی عادتوں کو ہم سے چھڑا دیجئے. یا اللہ ہماری گناہوں کی عادتوں کو ہم سے چھڑا دیجئے. یا اللہ اپنی محبت کمال درجے کی عطا فرما. اپنے آقا جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اللہ ہمارے آقا کی خوب خوب محبت عطا فرما. آپ کی سنتیں سیکھنے کی توفیق عطا فرما. آپ کی سنتوں پر عمل کی توفیق عطا فرما. یا اللہ آقا کے غلام اولیاء اللہ کی محبت عطا فرما, علماء ربانیین کی محبت عطا فرما. یا اللہ اپنے اس خاص بندے کی محبت عطا فرما کہ جس کی صحبت سے ہمارے دل میں آپ کی محبت, تعلق مع اللہ پیدا ہو جائے, اور اس کی صحبت کی قدر کی توفیق عطا فرما, اس سے آپ کی محبت سیکھنے کی توفیق عطا فرما. یا اللہ نیک لوگوں کی محبت عطا فرما, نیک اعمال کی محبت عطا فرما, اور گناہوں سے ہم سب کو شدید نفرت عطا فرما. جو شوہر اپنی بیویوں پر ظلم کر رہے ہیں ان کو ظلم سے باز فرما. جو بیویاں اپنے شوہروں کی نافرمان بنی ہوئی ہیں ان کو یا اللہ مطیع اور فرما بردار بنا. جو اولاد اب ہم, یا اللہ ہمیں اپنے بڑوں کا فرما بردار بنا, چھوٹوں پر شفیق اور مہربان فرما. یا اللہ تعالیٰ جو اولاد اپنے بڑوں کے ساتھ, جو چھوٹے اپنے بڑوں کے سے بے ادبیاں کر رہے ہیں, یا اللہ ان کے دلوں کو نرم فرما کر معافی مانگ کر باادب بنا دیجئے. اور یا اللہ جو بڑے جن کے دل سخت ہیں اپنے چھوٹوں پر شفقت اور محبت اور رحمت نہیں کرتے, یا اللہ اپنے کرم سے ہم سب کے دلوں کو نرم فرما, شفقت اور رحمت داخل فرما, اور شفقت اور رحمت کا معاملہ کرنے کی توفیق عطا فرما. یا اللہ اپنے کرم سے ان دعاؤں کو قبول فرما. ربنا تقبل منا انك انت السميع العليم. ربنا تقبل منا انك انت السميع العليم. ربنا تقبل منا انك انت السميع العليم. یا اللہ تعالی ہمارے دینی مراکز کی حفاظت فرما. یا اللہ ہمارے دینی مراکز کی حفاظت فرما. یا اللہ ہمارے دینی مراکز کی حفاظت فرما. یا اللہ ہمارے دینی خادموں کے سارے عالم میں دین کے جس شعبے میں ہیں, یا اللہ تعالیٰ ان کی حفاظت فرما. یا اللہ مدد فرما. یا اللہ تعالیٰ مدد فرما. یا اللہ تعالیٰ مدد فرما. یا اللہ ہمارے غموں کا مداوع آپ ہی کی ذات ہے, آپ ہی کی محبت اور تعلق ہے. یا اللہ تعالیٰ اہل شر کے شر سے حفاظت فرما, اہل فتنوں کے فتنوں سے حفاظت فرما. یا اللہ تعالیٰ مفسدین کے فساد سے حفاظت فرما. ایک ایک مسلمان کی حفاظت فرما, ایک ایک مسلمان کی حفاظت فرما. ربنا تقبل منا انك انت السميع العليم. وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.